नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। लाखौं नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक महिना अघि सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन 2020 पछिल्लो 10 वर्षमा मात्रै 40 लाख नेपालीहरू श्रम गर्न वैदेशिक रोजगारीमा गएको जनाएको छ। तथ्याङ्क अनुसार अहिलेसम्म 132 भन्दा बढ़ी देशमा नेपाली श्रमिकहरू श्रम गर्न पुगेका छन्। नेपाली पुगेका अधिकांश मुलुकमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिएको छ। विभिन्न मुलुकमा संक्रमणबाट नेपालीको पनि मृत्यु भएको छ भने कतिपय संक्रमित भएका छन्, जसका कारण नेपालको वार्षिक आमदानीको ठूलो हिस्सा ओगटेको विप्रेषणमा ठूलो धक्का लागेको छ भने विदेशमा रहेका नेपालीहरूको रोजगारी र भविष्य समेत अन्यलमा परेको स्वयं उनीहरूको अनुभव छ। पछिल्लो अवस्थालाई सम्बोधन गर्ने क्रममा के कस्ता प्रयास भएका छन् र त्यो प्रयासका परिणामहरू कसरी देखिँदैछन्, आजको अन्तरसंवाद मूलत सोही विषयमा केन्द्रित हुनेछ। त्यसबाहेक कोरोना संक्रमण विरूद्धको नेपाल सरकारको आन्तरिक प्रयासका विषयमा पनि हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव। उहाँलाई पछिल्लो मन्त्री परिषदको बैठकले प्रदेश नम्बर 2 कोरोना संक्रमण विरूद्धको प्रयासलाई समन्वय र सुपरिवेक्षण गर्ने जिम्मेवारी समेत दिएको छ। नेपाली पुगेका 132 भन्दा बढ़ी देशमध्ये कति मुलुकमा चाहिँ कोरोनाको संक्रमण रहेछ, त्यहाँ नेपालीहरूको अवस्था के रहेछ मन्ज्यू?
यो कोरोनाको अवस्था त अहिले विश्वभरि नै फैलेको छ। तुर्किस्तानको बाहेक करिब करिब धेरै यसो देशहरूमा यो कोरोना भाइरसको प्रकोप बढेको छ। यसमध्ये नेपालका हाम्रा दाजुभाइ दिदीबहिनीहरू तपाईँले भने जस्तै धेरै देशहरूमा पुगेका छन्, तर मूलत खाडी देशमा अलि बढी केन्द्रित भएको हाम्रो तथ्याङ्कले बताउँछ। अब धेरै जसो देशहरूमा नेपाली दाजुभाइ दिदीबहिनीहरू इलिगल तरिकाले पनि गएका छन्, श्रम स्वीकृति नभएका ठाउँहरूमा पनि गएका छन्। अब श्रम स्वीकृति नलिएर गएका ठाउँहरूमा गएका नेपाली दाजुभाइहरूको तथ्याङ्क लिन हामीलाई गाह्रो पर्दो रहेछ। जहाँ हाम्रो डिप्लोमेटिक मिसन छैन, जहाँ हाम्रो यो मन्त्रालयबाट खटिने श्रम सहचारीहरू छैनन्, त्यस्तो देशमा गएका नेपालीहरूको तथ्याङ्क लिन गाह्रो छ। तर हामीसँग श्रम स्वीकृति लिएर गएका र हाम्रो एम्बेसी हाम्रो डिप्लोमेटिक मिसन भएका देशहरूमा नेपालीहरूको सम्पूर्ण रेखदेखको व्यवस्थापन भइरहेको छ। सम्पूर्ण जिम्मेवारीका साथ त्यहाँ हाम्रा कूटनैतिक प्रतिनिधिहरू सम्मानजनक रूपमा नेपालीहरूलाई राखेका छन्। हाम्रो देशका नागरिकहरू जहाँ छन् अलमोस्ट सुरक्षित छन्। धेरै ठाउँमा हामी पत्ता लगायौँ, हाम्रो सम्पर्कमा हामी दैनिक रूपमै हाम्रो मेसिनरीहरू सम्पर्कमा छ, परराष्ट्र मन्त्रालयबाट पनि र श्रम मन्त्रालयको वैदेशिक रोजगार विभागबाट पनि दैनिक रूपमा हामी सम्पर्कमा छौँ। र अहिलेसम्म नेपालीहरू सामान्य अवस्थामा सबै ठाउँमा सुरक्षित छ। केही ठाउँहरूमा अलिअलि संक्रमित भएको छ, केही ठाउँमा बाहिर 2-3 ठाउँमा हाम्रा नेपालीहरू अलि सङ्कटमा परे, 2-3 व्यक्तिहरू स्वर्गवास पनि भएको हो। तर सामान्य अवस्थामा हामी कहाँ आएको रिपोर्ट अनुसार सबै नेपालीहरू सुरक्षित छन्। म व्यक्तिगत रूपमा पनि एम्बेसडरहरूसँग पटक पटक सम्पर्क गरेको छु, परराष्ट्र मन्त्रालयको थ्रु परराष्ट्र मन्त्रीज्यू र म समेत भएर भिडियो कन्फरेन्सहरू पनि भइराखेको छ, टेलिफोन कन्भर्सेसनहरू पनि भइराखेको छ। र हामी दैनिक रूपमा सम्पर्क गर्दा एम्बेसडरहरूलाई वा डिप्लोमेटिक प्रतिनिधिहरूलाई वा श्रम सहचारीहरू हाम्रा जुन छन् ती सबैजनाहरू मेहनत गरेर हरेक नेपालीलाई यथास्थानमै क्वारेन्टाइनमा रहने, आइसोलेसनमा बस्ने र त्यो देशको सरकारको निर्णय र निर्देशनलाई मानेर हिम्मतका साथ बस्ने गरी व्यवस्थापन गरिराखेका छन् र सम्बन्धित देशका रोजगारदाताहरूले पनि अहिले अन्तर्राष्ट्रिय एउटा मानववादको यो माहौलमा उनीहरूले पनि सबैको खाने बस्ने व्यवस्था गरिदिइराखेको छ। त्यसैले हामीहरू ढुक्क केमा छौँ, अहिलेसम्म संक्रमितको संख्या न्यून छ र त्यो न्यून संख्या पनि हामी एकदम आइसोलेसनमा राखेर सबै नेपालीहरूको उज्जवल भविष्य रहोस्, उनीहरू सुरक्षित रहोस् मा हामी सचेत छौँ। नेपाल सरकार पूर्ण रूपमा सचेत छ, श्रम मन्त्रालय पनि पूर्ण रूपमा सचेत भएर बढेको रहेछ।
हजुर मन्जू, अब यो जुन यहाँले भन्नुभयो यी प्रयासहरू भएका छन्, हामीसँग डे टु डे सम्पर्क पनि भइरहेको छ, दैनिक रूपमा सम्पर्क पनि भइरहेको छ, यहाँले भन्नुभयो, हाम्रो तथ्याङ्क चाहिँ के छ? पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका जुन यी 132 भन्दा बढी मुलुकमा नेपालीहरू छन्, यति मानिसहरू संक्रमित भए भन्ने हामीसँग छ?
मलेसिया, साउदी अरब, कतार, कुवेत, युएई, अमान, बहराइन जस्ता देशहरूमा हामीहरू नेपालीहरू अलि अधिक संख्यामा बसेको तथ्याङ्क छ। त्यो सर्भ विजितै छ र जहाँ बढी छ त्यहाँ नै बढी खतरा हुने सम्भावना बढी हुन्छ। र तपाईँले भने जस्तै अब तथ्याङ्कमै जाने हो भने अहिलेसम्म मलेसियामा यो 23 गतेसम्मको रिपोर्टमा जम्मा संक्रमित संख्या एउटा मात्रै छ मलेसियामा, जहाँ लाखौँ लाख नेपालीहरू छन् र त्यहाँ संक्रमित एउटा छ, त्यसलाई क्वारेन्टाइनमा राखेको छ र यो मलेसियामा अहिलेसम्म जम्मा एकजना मात्रै संक्रमित भएको देख्छ। तर साउदी अरबमा 4 संक्रमित छ र ती 4 अस्पतालमा रहेको छ र मेरो शुभकामना छ हामी 4 अस्पतालबाट त्यो सुरक्षित निगेटिभ बनाएर निकालौँ। कतारमा एउटा पनि संक्रमित छैन अहिलेसम्म, अहिलेसम्मको डाटामा त्यो 23 कन्भर्सेसनमा कुनै पनि नेपालीहरू त्यहाँ संक्रमित भएन। कुवेतमा हाम्रो नेपाली भाइहरू 2 संक्रमित भएको छ र त्यो 2 क्वारेन्टाइनमा राखिएको छ र क्वारेन्टाइनमा बस्दा पनि अहिलेसम्म उनीहरू स्वस्थ छन्, अवस्था सामान्य छ। युएईमा हेर्दाखेरि अलि बढी छ, युएईमा 11 नेपालीहरू संक्रमित छन् र यिनीहरूमध्ये 9 चाहिँ अस्पतालमै छ र 2 निको भएर निस्किसकेको छ। अमानमा एउटा पनि व्यक्ति त्यहाँ संक्रमित छैन, त्यहाँ सामान्य अवस्था छ। बहराइनमा सबभन्दा बढी यो तथ्याङ्क आएको छ, बहराइनमा 12 यो संक्रमित छ, त्यसमध्ये क्वारेन्टाइनमा 1 रहेको छ र अरू अवस्था सामान्य रहेको छ। अब यो श्रम स्वीकृति लिएर गएका खाडी मुल्कमा जहाँ हाम्रो घना उपस्थिति छ नेपालीहरू दाजुभाइहरूको, त्यसको अवस्था यस्तो छ र जहाँ हाम्रो श्रम स्वीकृति नलिएर अध्ययनको लागि गएको छ, अध्ययन गर्दा गर्दै काम गर्दा रहेछन्, तिनीहरूको तथ्याङ्क हामीसँग हुँदैन, हामी सम्पर्कमा गर्दाखेरि पनि गाह्रो हुँदो रहेछ। त्यो संख्या पनि उल्लेखित छ, जस्तो अब अस्ट्रेलियामा पनि हाम्रा नेपाली दाजुभाइहरूको संख्या उल्लेख छ, तर त्यहाँ अहिलेसम्म सबै सामान्य छ, अस्ट्रेलियाको जीवनशैली सबै सामान्य छ भनेर खबर आउँदो रहेछ। अतालिएका छन् नेपालीहरू त्यहाँ, किनभने अस्ट्रेलियन नागरिकहरूलाई यहाँबाट प्लेनमा बोकेर गए, तर त्यो प्लेनले त्यो नेपालीहरूले त्यहाँबाट लिएर आएन, किनभने हाम्रो नेपालमा पनि हामी आइसोलेसनमा छौँ र हामी बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने सिस्टम छ, त्यसले गर्दाखेरि त्यो नेपालीहरूलाई नल्याएको र त्यहाँ पनि समयमै सबैको तयारी नभएकोले नेपालीहरू त्यहाँ सुरक्षित छन् भन्ने हाम्रा मिसनले जानकारी दिन्छन्। अहिले सामान्य रूपमा मैले दिएको तथ्याङ्क नै हाम्रो अवस्था छ
मन्जु हजुर। अब यो अवस्थामा प्रधानमन्त्रीले पनि कुवेतमा हिजो मात्र वार्ता गर्नुभयो र केही दिन अघि बहराइनमा वार्ता गर्नुभयो समकक्षीसँग, राष्ट्रपतिको तहबाट पनि वार्ताहरू भएका छन्, त्यसै गरी यहाँले पनि अघि उल्लेख गर्नुभयो र हामीले दुई दिन अघि पनि परराष्ट्र मन्त्रीज्यूसँग हामीले छलफल गरेका थियौँ, उहाँले पनि भन्नुभएको छ कि हामी यो वार्ताहरू छलफलहरू गरिरहेका छौं, यहाँको तहबाट पनि मन्त्रीको तहबाट पनि कुराकानीहरू भइरहेको छ, यसको भनौँ न परिणामहरू कस्तो देखिएका छन्, जस्तो अतालिएको सन्दर्भ यहाँले जोड्नुभयो, वास्तविकता के हो भने उनीहरू निकै अतालिएका छन्, उनीहरूको कतिपयको रोजगारी अब गुमेको अवस्था त्यहाँ देखिँदैछ, कतिपयको भविष्यका सन्दर्भमा उनीहरू चिन्तित छन्, रोगको संक्रमण फैलने क्रम विस्तारै रूपमा भए पनि बढ्दै गएको उनीहरूको चाहिँ अनुमान छ, र यो परीक्षणको जुन कुराहरू छ परीक्षणको कुराहरूमा पनि नेपालीहरूको पहुँचको सन्दर्भ त्यहाँ कहीँ न कहीँ समस्या आएको छ खाडी मुलुकमा भन्ने कुरा आएको छ, यो यसको बीचमा के छ अब यो?
होइन, यो तपाईँले उठाएको प्रश्न एकदम जायज हो। यो अवस्था हाम्रो देशको रहेको छ, हामी अतालिनु हुँदैन, विश्वमा जहाँ पनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू छन् उनीहरू अतालिनु हुँदैन भने मेरो नम्र निवेदन छ। यस्तो यो कोरोना भाइरसको बेलामा पूर्ण रूपमा संयमित हुने, अनुशासित हुने र उच्च मनोबलका साथ रहने म निवेदन गर्छु। अर्को कुरा एउटा उहाँहरूलाई जानकारी के दिन चाहन्छु भने उनको परिवारमा जति व्यक्तिहरू चिन्तित छन् त्यसभन्दा बढी नेपाल सरकार पूर्ण रूपमा चिन्तित छन्। तपाईँले हेरिहाल्नुभयो कि विदेशमा रहेका नेपालीहरूको बारेमा राष्ट्रपति, सम्माननीय राष्ट्रपति स्वयं पनि चासो राखेर कुराहरू गरिराख्नु भएको छ, प्रधानमन्त्रीजी गरिराख्नु भएको छ, माननीय प्रधानमन्त्रीजी लगायत हाम्रा परराष्ट्र मन्त्रीजी र हामी स्वयं पनि र हाम्रा सम्पूर्ण मेसिनरीहरू त्यसमा लागिरहेका छन्। म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने यी वैदेशिक रोजगारमा गएका नेपालीहरू तालिनुपर्ने अहिले अवस्था छैन, किनभने कुनै पनि हालतमा अहिले उहाँहरूलाई यो लकडाउन भएको अवस्थामा बाहिरबाट हामी ल्यायौँ भने व्यवस्थापन गर्न गाह्रो हुन्छ, उहाँहरूलाई पनि गाह्रो हुन्छ, हामीलाई पनि गाह्रो हुन्छ। त्यसैले हामी उहाँहरूको जीवन सुरक्षित गर्ने, उहाँहरू जहाँ हुनुहुन्छ त्यहीँ व्यवस्थापन गर्ने र त्यहाँ हाम्रो डिप्लोमेटिक मिसनका साथीहरू सबै इमान्दारीपूर्वक काम गरिराख्नु भएको छ, अन्य सामान्य अवस्थाभन्दा बढी खटिराख्नु भएको छ। हरेक नेपालीहरूको यो अवस्थाबारे अपडेट गरिराख्नु भइराख्नु भएको छ, हामीलाई पनि घेराइराख्नु भएको छ, त्यसैले अतालिनु पर्ने कारण छैन। तर वैदेशिक रोजगारमा गएकाहरू अब जागिर खोसिने वा काममा नबस्ने अवस्था आउन सक्ने भनेर एउटा जुन अनुमान गरिरहेका छ, लेट्स हो बेटर मेरो विचारमा त्यो नहोला। तर भए पनि एउटा कुरो म तपाईँ मार्फत जानकारी के दिन चाहन्छु भने सन्तोषजी, हामी नेपालीहरू एउटा ठुलो छलाङ लगाउने कि भन्ने एउटा सोच पनि आएको छ, हामी समृद्ध नेपाल र सुखी नेपाली बनाउने परिकल्पनाका साथ अगाडि बढिरहेछौँ। अब मैले देखेको छु यहाँ लाखौँ रोजगारीको अवसरहरू नेपालमा पनि छन्। मैले मेरो मन्त्रालयमा यो प्रशिक्षण दिने सिस्टम डेभलप गरिरहेको छु, एउटा श्रमिक ब्याङ्क को व्यवस्था गरिरहेको छु, जुन ब्याङ्कमा देशभित्र वा देश बाहिर रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइहरूको डाटा अपडेट हुन्छ, कुन सेक्टरमा कुन व्यक्ति काम गर्न खोजेको छ, त्यसको क्षमता के हो, त्यसको अवस्था के हो, त्यो कुन कुन सेक्टरमा काम गरेको छ, त्यसको ट्रेनिङ कति छ, यी सम्पूर्ण कुराहरूको डाटा राख्ने सिस्टम यसपालिदेखि डेभलप गर्ने भनेर मैले यो योजनामा राखेको छु। र त्यो भयो भने हामी नेपालमै पनि रोजगारीका अवसरहरू प्रशस्त देखिरहेछु। हामी कहाँ 6 लाख होटल छ, त्यो 6 लाख होटलमा हामी कति रोजगारी सृजना गर्न सक्छौँ? हामी कहाँ होटलहरूमा यो प्लम्बर, इलेक्ट्रिसियन, क्लिनर लगायतका
मन्जुको भनाइ चाहिँ अलिकति संक्षेपमा जाउँ, मन्जुको भनाइ चाहिँ अब यदि कहीँ कतै वैदेशिक रोजगारीमा समस्या छ भने त्यसलाई एउटा अवसरका रूपमा लिएर हामी आन्तरिक रोजगारी प्रवर्धन गरौँ भन्ने होइन त, त्यसका लागि सरकारले नीति बनाएछ भन्ने कुरा।
सरकारले नीति बनाउँदै गइरहेछ र नेपाल नेपालीहरूले नेपालमै पनि अवसर छ, नेपालमा अवसर नभएको होइन, नेपालमा अवसर भएर त्यस्तो परिस्थिति आइहाल्यो, तपाईँहरूलाई विदेशमा काम गर्न सक्ने अवस्था रहेन भोलि भने त्यस्तो अवस्थामा नेपालमा फर्केर नेपालमै पनि आन्तरिक रोजगारीहरू व्यवस्था गर्ने, त्यसको लागि सातै प्रदेशमा प्रशिक्षणको व्यवस्था गर्ने र सबै मजदुरहरूलाई प्रशिक्षित गरेर फिल्डमा जाँदाखेरि आएको स्रोतमा कुनै पनि कमी आउँदैन, त्यसैले धेरै चिन्ता लिइरहनु पर्दैन। म सम्पूर्ण नेपाली दाजुभाइहरूलाई उच्च मनोबलका साथ काम गर्न म आग्रह गर्न चाहन्छु।
मजु जस्तो सामाजिक सुरक्षा कोषलाई परिचालन गरेर अहिले तत्कालीन केही राहतका कार्यक्रमहरू सञ्चालन गर्ने सन्दर्भमा मन्त्री परिषदको बैठकले अस्ति गरेको योभन्दा अगाडिको मन्त्री परिषद बैठकले निर्णय गरेको थियो र राहतका कार्यक्रमहरूमा पनि यहाँको मन्त्रालय कहीँ न कहीँ जोडिएको छ, त्यसको कार्यान्वयन अब कसरी गर्ने होला?
यो यसमा कार्य व्यवस्था अलिकति गडबड छ, यसमा अलिकति नयाँ किसिमले संशोधन गर्दै जानुपर्छ। यो सामाजिक सुरक्षा कोष हामीसँग जुन छ त्यसमा यो उप के भन्छ योगदानमा आधारित व्यक्तिहरूको कल्याणको कुरा गरेको छ होइन, त्यो योगदानमा आधारित भनेपछि जसको कन्ट्रिब्युसन छ तिनीहरूका सन्ततिहरूले बेनिफिट पाउने भए त्यसबाट, तर यो योगदान नभएका व्यक्तिहरूको लागि पनि यो कल्याण कोषले अगाडि बढ्ने कि त्यसको लागि अलिक संशोधनहरू गर्नुपर्ने हुन्छ, नियमहरू विनियमहरू होइन, त त्यो संशोधन गरेर त्यसमा पनि त्यतापट्टि पनि जाने भनेर निर्देशन हामीले गरिसकेका छौँ, त्यसको पनि तयारी हुँदैछ।
मजु एउटा प्रश्न जस्तो यहाँले अघि अलिकति उल्लेख गर्नुभयो कि कुवेतमा 80,000 भन्दा बढी नेपालीहरू रहेको यहाँको मन्त्रालयको तथ्याङ्क छ, बहराइनमा 35,000 भन्दा बढी रहेको त्यहाँको राजदूतावासले हामीलाई एक दुई दिन अगाडि जानकारी दिनुभएको थियो, यो जुन संख्यामा छ यिनीहरू अब त्यहाँ बस्दाखेरि चाहिँ समूहमै बसिरहेको कतिपय सन्दर्भ छ, अब हामीले जानकारी दिने क्रममा हाम्रा दूतावासहरूले हाम्रा नियोगहरूले उनीहरूलाई अलिक फरक फरक चाहिँ बस सामाजिक दूरी कायम गर भन्ने लगायतका जुन चाहिँ सुझावहरू दिएका छन्,
एकदम जिज्ञासा ठिक राख्नुभयो, हामीहरूले प्रष्ट रूपमा निर्देशन दिएका छौँ, जुन देशमा जुन नागरिकहरू बसेको छ त्यहाँको सरकारले गरेको निर्णय र दिएको निर्देशन अनुसार सोसल डिस्टेन्स मेन्टेन गर्ने गरी सुरक्षित रूपमा राख्ने, बस्ने खाने व्यवस्था त्यहाँ पनि सोसल डिस्टेन्स मेन्टेन गर्ने गरी नै व्यवस्थापन भएको छ र बडो राम्रोसँग हामीले कहिलेकाहीँ त्यो भिडियोमा पनि देखाउँछन् त्यहाँका साथीहरूले। अब पहिले नै भने तालिएको त तालिएको छ, तर अहिलेको जुन अवस्था छ तिनीहरू सुरक्षित र सन्तुष्ट छन् भने जस्तो लाग्छ मलाई।
मन्जु अब अस्तिको मन्त्री परिषदको बैठकले पछिल्लो मन्त्री परिषदको बैठकले यहाँलाई प्रदेश नम्बर 2 को जहाँ चाहिँ कोरोना विरूद्धको अभियान प्रदेश सरकारले चलाइरहेको छ, स्थानीय सरकारहरूले चलाइरहेका छन्, स्थानीय तहहरूले त्यसको समन्वय गर्ने सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि दिएको छ, स्थानीय सन्दर्भहरू चाहिँ जोड्दाखेरि सीमावर्ती जिल्लाहरू धेरै छन् त्यहाँ चाहिँ भनौँ न प्रदेश नम्बर 2 अब भारतबाट फर्किएकामा सुदूरपश्चिममा जुन खालको समस्या देखियो त्यसले अब प्रदेश नम्बर 2 त्यसै गरी प्रदेश नम्बर 5 सहितका सीमावर्ती जिल्लाहरूमा अलिक प्रभाव पार्ने देखिन्छ, अब सरकारले संघीय सरकारले गरिरहेका कामहरूमा प्रदेश सरकारले चाहिँ गरिरहेका कामहरू स्थानीय सरकारले गरिरहेका कामहरू स्थानीय तहले गरिरहेका कामहरूमा अब यहाँले समन्वय गर्ने भूमिका यो पछिल्लो 2 दिनमा कसरी अगाडि बढाउनु भएको छ?
तपाईँले ठिक भन्नुभयो, नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरेर मलाई 2 नम्बरमा र अन्य मन्त्रीज्यूहरूलाई अन्य अन्य जिल्ला प्रदेशहरूमा पनि खटाएका छौँ। यसले के प्रमाणित हुन्छ भने नेपाल सरकार आफैमा तलदेखि स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि केन्द्रीय सरकार मतलब संघीय सरकार पनि एकदम सचेत रहेको र प्रत्येक व्यक्ति व्यक्तिसम्मको खबर लिने र उनीहरू व्यक्ति व्यक्तिहरूलाई पनि एकदम सुरक्षित राख्ने जुन एउटा चिन्ता छ त्यही प्रसङ्गमा मलाई 2 नम्बर प्रदेशको सम्पूर्ण अवस्थामा समन्वय गर्न र सर्वेक्षण गर्न जिम्मेवारी दिएको र म जिम्मेवारी पाउन साथ हरेक जिल्लाहरूमा सम्पर्क सुरु गरेको छु। निश्चित रूपमा यो दुई नम्बर प्रदेश जहाँ कम सानो भूगोलमा ठुलो जनसङ्ख्या त्यहाँ रहिरहेको छ र त्यो एउटा संवेदनशील क्षेत्र हो, त्यहाँ एउटा ठुलो चुनौतीहरू पनि छ। सबभन्दा ठुलो खुला बोर्डर भएको जिल्ला भएकोले प्रदेश भएकोले त्यहाँ धेरै चुनौतीहरू पनि छ। यस्तो अवस्थामा हामीहरू यो लकडाउन भएको अवस्थामा विभिन्न किसिमका यो मेसिनरीहरू हामी मेकानिजमहरू हामी व्यवस्थापन गरिरहेछौँ र दुई नम्बर प्रदेशको सरकार पनि अहिले पूर्ण रूपमा सक्रिय भएर लागिरहेको अनुभूति गरे। मैले त्यहाँका प्रदेशका सामाजिक सुरक्षा मन्त्रीसँग पनि हामी कोअर्डिनेसनमा छौँ। प्रदेश नम्बर दुईका सम्पूर्ण जिल्लाका सिडिओहरूसँग पनि म कोअर्डिनेसनमा छु र उहाँहरूले गरेको व्यवस्थापन बारे पनि अपडेट भइरहेछु। मन्त्री परिषदले निर्णय गरेको लगत्तै म आफ्नो काम थालेको छु र मसँग त्यो हरेक दिनको अपडेटहरू भइरहेछ। अब त्यो सिलसिलामा कतिपय ठाउँमा यो मेडिकल किट्सहरूको अभाव महसुस भएको छ, मेडिकल फेसिलिटेसनहरूको अभाव भएको छ। म केन्द्र सरकारसँग यो सङ्घीय सरकारसँग कोअर्डिनेट गरेर यो जाँच गर्ने मेसिनरीहरू पनि अभाव भएको, यी सम्पूर्ण अभाव भएको कुराहरूको तथ्याङ्क सङ्कलन गरेर सङ्घीय सरकारसँग उपलब्ध गराएर त्यो सम्पूर्ण अभावहरू हामी दूर गर्छौँ। ल्यान्ड यो लकडाउन भइसकेपछि पनि अब त्यो खुला बोर्डर भएकोले सेक्युरिटी चाहिँ अलिकति बढी प्राथमिकताका साथ अगाडि बढाएका छौँ र सेक्युरिटी बोर्डरहरूमा हाम्रा सशस्त्र प्रहरीका भाइहरू त्यहाँ एकदम तदारुकताका साथ लागिरहेछ। सकभर एउटा पनि मान्छे प्रवेश गर्न नदिने जस्तो व्यवस्थापन हाम्रो हरेक जिल्लाका सेक्युरिटी इन्चार्जहरूले गरिराख्नु भएको छ, त्यो पनि अहिले उपलब्धिमूलक छ। तैपनि व्यावहारिक रूपमा यो खुला बोर्डरको सबै नाकाहरू बन्द गर्न सकिँदैन। हाम्रो खेतै खेत प्रवेश गर्ने प्रवृत्तिहरू पनि छन् र चेतनाको अभिवृद्धि नभएको कारणबाट पनि यी समस्याहरू आएको छ। हामी चेतना बढाउनेतिर पनि लागिरहेछौँ। हरेक व्यक्तिको परिवारमा यी चेतनाहरू अभिवृद्धि गर्न खोजिरहेछौँ कि तपाईँका
आफन्तहरू पनि
नआओस्।
हजुर हजुर मन्जु, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद। वहाँ हुनुहुन्थ्यो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, जसलाई पछिल्लो मन्त्री परिषदको बैठकले प्रदेश नम्बर दुईमा कोरोना संक्रमण विरूद्धको प्रयासलाई समन्वय र सुपरिवेक्षण गर्ने जिम्मेवारी समेत दिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था लगायतका विषयमा आजको अन्तर्सम्वाद केन्द्रित थियो। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।